नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल जेठ महिनाको 17 गते मंगलबार ज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथि। तदनुसार मे 31 तारीक सन् 2022 नेपाल सम्बत 1142। प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार विरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानूनको संशोधन गरिने बताउनु भएको छ। सत्ता गठबन्धनको बैठकले समझदारी गर्दै अघि बढ़ने निर्णय गरेको छ। आइतबार मुस्ताङको थासाङ गाउँपालिका दुईको सानो सरे भीरमा ठोकिएको तारा एयरको विमान प्रतिकूल मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट न वितरणमुखी न त चुनाव लक्षित भएको बताउनु भएको छ भने उपभोग्य वस्तुमा अचाक्ली कर वृद्धि गरिएको छ। यिनै विविध प्रसंगलाई आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्य समाचार बनाएका छन्। कार्यक्रमको शुरूमा सत्ता गठबन्धनको बैठक सम्बन्धी प्रसंग लिँदैछौ। नागरिक दैनिकले सत्ता गठबन्धन बैठक समझदारी गर्दै अघि बढ़ने शीर्षकमा यो प्रसंगलाई मुख्य समाचारका रूपमा छापेको छ। सत्तारूढ़ पाँच दलले शीर्ष नेताबीच भएको सहमति अनुसार तल्लो तहसम्म चुनावी तालमेल हुन नसक्दा स्थानीय तहको निर्वाचनमा त्यसको लाभ विपक्षी एमाले सहितका दलले उठाएको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताहरूको बैठकले सत्ता गठबन्धनमा रहेका दलबीच समझदारी गर्दै अघि बढ़ने सहमति गरेका हुन्। केन्द्रमा जुन भावनाका साथ स्थानीय तह निर्वाचनमा दलबीच तालमेल गर्ने सहमति भएको थियो त्यस अनुसार स्थानीय तहमा तालमेल हुन सकेन। कांग्रेस नेता रामचन्द्र पौडेलले भन्नुभयो, केन्द्रको स्प्रिट अनुसार तालमेल हुन सकेको भए निर्वाचन परिणाम अहिलेको भन्दा धेरै राम्रो हुने थियो। गठबन्धनमा रहेका राजनैतिक दलका आफ्ना महत्वाकांक्षा र दावीले धेरै स्थानीय तहमा तालमेल हुन नसकेको भन्दै बैठकमा सहभागी नेताहरूले त्यसबारे व्याख्या गर्नुभएको थियो। तर जति स्थानीय तहमा चुनावी तालमेल भएका छन् त्यसले सकारात्मक परिणाम दिएको गठबन्धनको निष्कर्ष छ। चुनावी तालमेलले एउटा दललाई मात्र नभएर सत्ता साझेदार सबै दललाई केही न केही फाइदा पुगेको धारणा राख्दै पौडेलले भन्नुभयो, गठबन्धन बीच तालमेल भएको ठाउँमा राम्रै परिणाम आएको छ। गठबन्धनमा सबैका लागि राम्रै भएको छ। राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पनि गठबन्धन मूलभूत रूपमा सफल भएको निष्कर्ष निकालेको बताउनुभयो। नागरिकले छापेको छ। यसैबीच बैठकमा आगामी कार्तिकको अन्तिम साता वा मंगिरको पहिलो साता निर्वाचन गर्ने विषयमा पनि छलफल भएको स्रोतको दावी रहेको छ भन्दै नागरिक अगाडि लेख्छ। संविधान र कानूनको व्यवस्था अनुसार फागुनमा मात्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने विषयमा पनि गठबन्धनका दलबीच छलफल भइरहेको छ। तर प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा कार्तिकको अन्तिम साता निर्वाचन गराउने तयारीमा रहेको बैठकमा सहभागी एक नेताले बताएका छन्। प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कार्तिक मंगिर होइन फागुनमा गर्दा हुन्छ भन्ने पनि कुरा आएका छन्। एक नेताले भने तर प्रधानमन्त्री कार्तिक अन्तिम साता निर्वाचन गर्ने पक्षमा देखिनु भएको छ। बैठकपछि संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानले परिकल्पना गरेको समयभित्रै आवधिक निर्वाचन हुने बताउनुभयो। सत्ता गठबन्धन बैठक समझदारी गर्दै अघि बढ़ने, कार्तिकमा निर्वाचन, नागरिकले मुख्य प्रसंग छापेको छ। आइतबार मुस्ताङको थासाङ गाउँपालिका दुईको सानुसरे भीरमा ठोकिएको तारा एयरको ट्विनेटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसदको अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा खराब मौसमका कारण दायाँ मोड्नुपर्ने जहाजले बायाँ मोड्दा भित्तामा ठोकिएको बताउनुभयो। दुर्घटनाका लागि मौसमलाई जिम्मेवार बनाइने श्रृंखला यहाँ पनि शुरू भएको छ। तथापि दुर्घटनाको वास्तविकता पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतीश चन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो। नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार आइतबारको तारा एयर को सहित 67 वर्षको इतिहासमा 108 हवाई दुर्घटना भएका छन्। तीनमा तारा एयरको मुख्य कम्पनी यति एयरको समेत मात्र 24 वर्षमा 13 दुर्घटना छन्। यी सबै दुर्घटनामा झण्डै 900 जनाले ज्यान गुमाइसकेका छन्। यसरी पटक पटक नेपाली आकाशमा हवाई दुर्घटना दोहोरिने श्रृंखलाले नेपाली हवाई क्षेत्रप्रति नै प्रश्न उठ्ने गरेको छ। के साँच्चै नेपाली आकाश असुरक्षित नै छ त भन्ने प्रश्न चुनौतीका रूपमा पनि आएको छ। हवाई दुर्घटनाको कहाली मौसम र मानवीय त्रुटि मात्र कति जिम्मेवार शीर्षकमा गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। यता नयाँ पत्रिका दैनिकले यही प्रसंगलाई मुक्तिनाथ दर्शनमा हिँडेका बाटोमै अस्ताए, पोखरा विमानस्थलको प्रारम्भिक विश्लेषण, जोमसम पुग्न 8 नटिकल माइल बाँकी छँदा तारा एयरको जहाज राइट टर्न हुनुपर्नेमा लेफ्ट टर्न भएपछि दुर्घटना भन्दै नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ भने यही प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले पनि लेफ्ट टर्न गर्दा दुर्घटना 21 जनाको शव फेला एक बेपत्तै शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। तारा एयरको ट्विनेटर विमान सोमबार सानुसरी पहाड़मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जुन ठाउँ मुस्ताङको थासाङ गाउँपालिका दुईको मानापाथी हिमाल क्षेत्र 14,500 फिट उचाइमा पर्छ। उक्त विमानमा चालक दलका 3 सदस्य र 19 यात्रु गरी 22 जना चढ़ेका थिए। यी मध्ये 21 जनाको शव फेला परेको छ। एकजना बेपत्ता छन्। 10 सोमबारे काठमाडौँ लगिएको छ। 10 शव भने खराब मौसमका कारण बेसी झार्न नसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार 30 शव सोही स्थान नजिकै सुरक्षा निकायको आधार शिविरमा राखिएको छ। पोखराबाट आइतबार बिहान 9:55 जोमसुम उडेकोमा 10:07 सम्पर्क विहीन भएको थियो। शुरूमै जोमसुमबाट पठाइएको हेलिकप्टर मौसम प्रतिकूल भएपछि त्यत्तिकै फर्किएको थियो। त्यसपछि पनि स्थल तथा हवाई माध्यमबाट खोजबिन गरिएको थियो। सोमबार भने हेलिकप्टरले विमान दुर्घटना भएको पुष्टि गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्तिमा जनाएको छ। लेफ्ट टर्न गर्दा दुर्घटना 21 जनाको शव फेला एक बेपत्तै अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा समाचार छापेको छ। यता नेपाल समाचार पत्रले मुस्ताङमा विमान दुर्घटना 21 जनाको शव भेटियो एक बेपत्ता शीर्षकमा मुख्य समाचार छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। हदम्यादको व्यवस्था हटाउँछौं प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ यो प्रसंग छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार विरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानूनको संशोधन गरिने बताउनु भएको छ। चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा काठमाण्डुमा आयोजित विशेष समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, यो हदम्यादको व्यवस्था हटाउँछौं, यसका लागि छिट्टै प्रक्रियाको थालनी हुन्छ, तपाईहरू ढुक्क हुनुहोस्। उहाँले निर्मला पन्तको हत्या प्रकरणको प्रसंग उल्लेख गर्दै भन्नुभयो, निर्मला पन्तको हत्या प्रकरणबारे सरकार गम्भीर छ, डीएनए परीक्षणले प्रमाण जुट्न सकेन, प्रहरीले अनुसन्धान जारी राखेको छ, सरकार हत्याको सबै खोजबिनमा नै लागिरहेको छ, एक न एक दिन हत्याको सबै कुरा बाहिर आउँछ। प्रधानमन्त्री देउवाले महिला तथा किशोरीमाथि हुने हिंसा, बलात्कार तथा एसिड आक्रमण जस्ता जघन्य अपराध रोक्न सरकारले कानूनी व्यवस्था कड़ाईका साथ लागू गरिरहेको बताउनुभयो। संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी राज्यका सबै महिलाको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको पनि उल्लेख गर्नुभयो। यसैबीच बलात्कार सम्बन्धी मुद्दामा जाहेरी दिने हदम्याद बढ़ाउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। कांग्रेस सांसद जिल्ला संगरूला प्रस्तावक रही प्रस्ताव दर्ता भएको हो। समर्थकमा रंगमती साई, सुजाता परियार र प्रमिला राई हुनुहुन्छ। विभागीय मन्त्रालयसँगको परामर्शपछि संसद सचिवालयले प्रस्तावको छलफल प्रक्रिया अघि बढ़ाउनेछ। यसअघि कांग्रेस सांसद कमला पन्त प्रस्तावक रहेर राष्ट्रिय सभामा पनि संकल्प प्रस्ताव दर्ता भएको थियो। सर्वदलीय समर्थनमा दर्ता उक्त प्रस्तावमा पनि हदम्याद हटाउन माग गरिएको छ। हदम्यादको व्यवस्था हटाउँछौ प्रधानमन्त्री, हदम्याद हटाउन संकल्प प्रस्ताव, गोर्खापत्रले प्राथमिकताका साथ समाचार छापेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सदनमा प्रस्तुत गर्नुभएको बजेट चुनावमुखी नभएको बताउनु भएको छ। उहाँले सत्ता गठबन्धनका दलको सहकार्यमा बजेट बनाएको स्पष्ट पार्नु भएको छ। अर्थ मन्त्रालयमा सोमबार बजेटबारे जानकारी दिनुहुँदै अर्थमन्त्री शर्माले गठबन्धनका सबै नेतासँग छलफल गरेर मात्र बजेट ल्याएको बताउनुभयो। कार्यान्वयनमा चुनौतीपूर्ण र महत्वाकांक्षी आरोप लागेको बजेटका सन्दर्भमा उहाँले भन्नुभयो, बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी छ। बजेट वितरणमुखी नभएको जिकिर गर्नुहुँदै उहाँले चुनाव लक्षित कार्यक्रम नराखिएको पनि दावी गर्नुभयो। राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङ भन्दा बढ़ी पेश भएको झण्डै 18 अर्ब रूपियाँको बजेटलाई आलोचकले महँगी बढ़ाउने खालको प्रतिक्रियालाई उहाँले स्वाभाविक मान्नुभयो। चालू आर्थिक वर्षमा समेत विकास बजेट निकै कम खर्च भएकोमा नयाँ आर्थिक वर्षका लागि पर्याप्त तयारी बिना ठूला कार्यक्रम ल्याउँदा ऋण भार बढ़ने र त्यसको समयमै कार्यान्वयन हुने समस्या बजेटमा रहेको छ। न अर्थमन्त्रीको जिकिर, बजेट न वितरणमुखी न चुनाव लक्षित, राजधानीले प्राथमिकता दिँदै समाचार छापेको छ। यता गोर्खापत्रले यही प्रसंगलाई बजेट आत्मनिर्भर अर्थतन्त्रको प्रस्थान बिन्दु शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक उत्पादन बढ़ाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने लक्ष्यसहित बजेट ल्याइएको स्पष्ट पार्नु भएको छ। आइतबार संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष 2079-80 को बजेटका सन्दर्भमा सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उहाँले बजेटले आयातबाट उत्पादनको बाटोतर्फ मुलुकलाई लैजाने प्रयत्न गरेको बताउनुभयो। बजेटले आन्तरिक अर्थतन्त्र सबल बनाउने विषयलाई प्राथमिकतामा राखेकै कारण त्यसै अनुसार कार्यक्रमहरू तय गरिएको उहाँले उल्लेख गर्नुभयो, गोर्खापत्रले छापेको छ। यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमाले आउँदो आर्थिक वर्ष 2079-80 को बजेट निर्वाचनमा मत माग्ने र मतदाता रिझाउने किसिमले आएको निष्कर्ष निकालेको छ। सोमबार संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट विशुद्ध रूपमा निर्वाचनमा मत माग्ने, मतदाता रिझाउने, देशको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको निष्कर्ष निकालेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्नुहुँदै त्यसलाई जनताका बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो, एमालेको नजरमा बजेट राजधानीले छापेको छ। सरकारले विद्युतीय सवारीमा 120% कर लगाएको छ। विद्युतीय सवारीको प्रवर्धन गर्ने नीति लिएको सरकारले आर्थिक विधेयक 2079 मार्फत त्यसैमा अन्त शुल्क र भन्सार महसुल कर बढ़ाएको हो। 200 सीसी भन्दा बढ़ी क्षमताका मोटरसाइकलमा पनि राजस्व बढ़ाइएको छ। आर्थिक वर्ष 2076-77 को बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवड़ाले विद्युतीय सवारीमा 80% अन्त शुल्क लाग्ने व्यवस्था राख्दा चरको विरोध भएको थियो। पछि 2076-80 मन्त्री परिषदबाट निर्णय गरेर अन्त शुल्क घटाइएको थियो। चालू आर्थिक वर्ष 2078-79 लागि विष्णु पौडेलले ल्याएको विनियोजन विधेयकमा 10 वर्षभित्र साना सवारीलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्ने भन्दै अन्त शुल्क पुनः खारेज गरिएको थियो। पछि प्रतिस्थापन विधेयक ल्याउँदा पनि अर्थमन्त्री जनार्दन शर्माले उक्त व्यवस्था यथावत राख्नुभयो, तर अहिले शर्माले नै विद्युतीय सवारीको क्षमता अनुसार 30-60% अन्त शुल्क लगाउनु भएको छ। भन्सार महसुल पनि बढ़ाइएको छ भन्दै कान्तिपुरले उपभोग्य वस्तुमा पनि अचाक्ली कर प्रवर्धन गर्ने नीति लिएको सरकारले नै विद्युतीय सवारीमा लगायो 60-60% अन्त शुल्क र भन्सार शीर्षकमा मुख्य समाचार छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला विरूद्ध कार्यपालिका र व्यवस्थापिका एकै ठाउँमा उभिएका छन्। सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले गत बिहिबार गरेको फैसला विकास विरोधी भएको निष्कर्ष निकाल्दै संसदीय समितिले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पनि विमानस्थल निर्माण गर्ने योजना अघि सारेको छ। सर्वोच्चले विकास विरोधी फैसला गर्यो। सरकार र संसद कानून संशोधन गरेर भए पनि निजगढ़मै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा जोड़ कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्टलाई दुवै देशका सरकार प्रमुखले व्यवस्था गरेपछि नेपालका तर्फबाट प्रबुद्ध व्यक्ति समूहका सदस्यले रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। दुवै देशका विज्ञ समूहले संयुक्त रूपमा तयार पारेको रिपोर्ट बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनिच्छा देखाइरहेका र हालै भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि एपीजी रिपोर्टबारे भारतलाई जानकारी नभएको बताएपछि विज्ञ समूहका नेपाली सदस्य यसलाई सार्वजनिक गर्ने निर्णयमा पुगेका हुन्। ईपीजी रिपोर्टलाई दुवै देशबाट व्यवस्था नागरिकले अग्रपृष्ठमा छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीय हेरौं। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। कान्तिपुर, नेपाल समाचार पत्र र कारोबार दैनिकले भने गत आइतबार संसदमा प्रस्तुत गरिएको बजेटको विषयलाई सम्पादकीयमा उठाएका छन्। अर्थतन्त्र नसुधार्ने चुनावी बजेट शीर्षकमा कान्तिपुर सम्पादकीयमा लेख्छ, अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गर्नुभएको बजेटले कमजोर स्रोत तथा खर्च क्षमता र संकटोन्मुख अर्थतन्त्रको वर्तमान समयलाई भूलेको र संघीय संसद र प्रदेशसभा निर्वाचनलाई मात्र विशेष रूपमा सम्झिएको देखिन्छ। समग्रमा भन्दा पहिलो त यो बजेट लोकरञ्जनका साथसाथै औसत र तदर्थवादी प्रकृतिको रहेको छ। दोस्रो, अत्यधिक ठूलो आकारको बजेट धेरै हिसाबले आफैमा अनुत्तरदायी छ। तेस्रो, निश्चित वर्गले पाउने छुट सुविधा र वितरण चुनाव लक्षित हुन् जसले सृजना गर्ने मूल्य वृद्धिको मार आम सर्वसाधारणले भोग्नुपर्नेछ। चौथो, पूर्वाधार क्षेत्रमा खास नयाँ कार्यक्रम छैनन्, भएका कार्यक्रम समेत हावादारी रहेका छन्। तसर्थ यो बजेटबाट मूलको रूपान्तरण सम्भव छैन भन्दै कान्तिपुरले सम्पादकीयमा अर्थतन्त्र नसुधार्ने चुनावी बजेट शीर्षकमा सम्पादकीय उठाए राजनैतिक रूपमा 2046 सालभन्दा पनि ठूलो फड्को मारेको दावी गर्दै गर्दा राजनैतिक दलहरू एकपटक अर्थतन्त्रका तथ्याङ्क खेलाउन आवश्यक छ भन्दै नागरिकको अपेक्षामा असफल बजेट शीर्षकमा कारोबारले सम्पादकीय उठाएको छ भने नेपाल समाचार पत्रले स्रोत बिनाको बजेट शीर्षकमा यो बजेटले मुलुकको अर्थतन्त्रमा गहिरिँदै गएका नयाँ पुराना समस्यालाई गिजोलेर टालटुल वा ढाकछोप मात्र गर्न खोजेको छ भन्दै सम्पादकीयमा उठाएको छ। अन्नपूर्ण पोस्टले पनि बजेट घाँटी भन्दा हाट ठूलो शीर्षकमा सम्पादकीय छापेको छ। गोर्खापत्र दैनिकले भने आइतबार 15 गणतन्त्र दिवस मनाइएको विषयलाई सम्पादकीयमा उठाएको छ। निर्वाचनसँगै मुलुकको आर्थिक तथा सामाजिक विकासका नियमित काम कार्यवाहीलाई उच्च प्राथमिकता दिए अगाडि बढ़नु वाञ्छनीय छ। यसबाट गणतान्त्रिक पद्धतिलाई संस्थागत र सुदृढ़ बनाउन बल पुग्नेछ। गोर्खापत्रको सम्पादकीय हो यो। राजधानी दैनिकले उड्डयन क्षेत्रमा सुधार गर्नुपर्ने विषयलाई सम्पादकीयमा उल्लेख गरेको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू छोटकरीमा। काठमाडौँ महानगरपालिका पहिलो बोर्ड बैठक, भौतिक पूर्वाधार, एम्बुलेन्स र फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा शीर्षकमा नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ। काठमाडौँ महानगरपालिकाको सोमबार बसेको पहिलो बोर्ड बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डले गरेका 6 निर्णय मध्ये यसलाई महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। बैठक सञ्चालन गर्ने क्रममा मेयर बालेन्द्र शाहले काठमाडौँको ढल मर्मत र टालटुल गर्न एम्बुलेन्स सञ्चालन गर्न लागि जानकारी गराउनुभयो। उहाँले त्यसका लागि टास्क फोर्स बनाउने बताउनु भएको छ। आवश्यकताका आधारमा महानगरपालिकाको समस्यासँग जोड़िएका तालुकदार मन्त्रालयसँग तत्काल छलफल गर्ने पनि बोर्डले निर्णय गरेको छ। नेपाल समाचार पत्रले छापेको छ। उपमेयर डंगुलका दुई निर्णय, सबै ओडामा महिला सेल र मेलमिलाप केन्द्र गठन शीर्षकमा पनि नेपाल समाचार पत्रले समाचार छापेको छ। सर्वोच्च अदालतको आदेश विपरीत सरकारले ढुंगा निर्यातको कार्यक्रम अगाडि बढ़ाएको छ। अघिल्लो सरकारले चालू आर्थिक वर्षको बजेटमै ढुंगा, गिटी, बालुवा निर्यात गर्ने कार्यक्रम राखेपछि दायर भएको रिटमा सर्वोच्चले 7 वैशाख 2079 सीमा उत्प्रेषणको आदेश मार्फत संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिका संसदद्वारा निर्मित कानूनले अन्यथा व्यवस्था नगरेसम्म निकासी नगर्न भनेको थियो। तर सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यको बुदा नम्बर 124 महाभारतमा खाने विभागले पहिचान गरेका सम्भाव्य स्थानबाट वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मार्बल, ग्रेनाइट तथा बहुमूल्य धातु, फलाम, ढुंगा र चट्टानको उत्खनन तथा प्रशोधन गरी निर्यात गरिने उल्लेख छ। सरकारले फेरि ल्यायो ढुंगा निर्यात कार्यक्रम, नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। विद्यालय तहको अन्तिम कक्षा 12 को परीक्षा सोमबारदेखि शुरू भएको छ। देशभरका 410,050 विद्यार्थी परीक्षामा सहभागी भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि देशभरका परीक्षा केन्द्रमा हार्ड कपी प्रश्नपत्र छपाई नगरी इमेल मार्फत केन्द्रमा पठाएर कक्षा 12 को परीक्षा सञ्चालन गरेको हो। कक्षा 12 को परीक्षा शुरू, 4,00,000 भन्दा बढ़ी विद्यार्थी सहभागी, नेपाल समाचार पत्रले समाचार छापेको छ। सरकारले पहिलो पटक सिमेन्टलाई निकासीजन्य वस्तुको सूचीमा राखेपछि उद्योगी व्यवसायी उत्साहित भएका छन्। आन्तरिक माग धान्ने गरी आत्मनिर्भर भइसकेको सिमेन्ट उद्योगको सम्भावित बजार खोज्न आफै अग्रसर भइरहेका व्यवसायी सरकारले निर्यात योग्य वस्तुको सूचीमा राख्दै विभिन्न सुविधा प्रदान गर्ने घोषणा गरेपछि उत्साहित भएको प्रसंगलाई कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।